तंजीम की चूँकि बात हो रही है तो एक नुक्ते को स्ट्रेस करना चाहूँगी, तंजीमें बनना कोई बुरा अमल नहीं है, बल्कि इससे होना तो ये चाहिए आइडियली स्पीकिंग कि हम मजीद मुनज़्ज़िम हो जाएं, हमारे तबकों में मजीद नज़्म पैदा हो जाए। लिहाजा हमारा हदफ एक ही है तो उस हदफ पे इंशाल्लाह मरकूज़ रहेंगे। परिहा, मैं चाहूँगी कि अगर आप ब्रीफली अपनी प्रेजेंटेशन को, इफ़ यू कैन गो थ्रू योर प्रेजेंटेशन क्विकली तो हमारे लिए अच्छा होगा। खासतौर पर यंगस्टर्स के लिए चाहूँगी कि आप गौर और खास के साथ व्यू करें कि किस तरह से कनेक्शन बिल्डअप किया जा रहा है मार्केटिंग टर्मिनोलॉजी का विद द खुतबा ऑफ जनाब सैयद सलामुल्लाह अलैह, खुतबा फिदा के साथ।
सारा इतनी मुफसल गुफ्तगु इन बहनों ने किए कि मुझे ज़रूरत महसूस नहीं हो रही कि मैं सारी स्लाइड सिखाऊँ। कुछ सवाल जिनके जवाब अधूरे रह गए थे वो मैं दे देती हूँ, और सिर्फ एक या दो पॉइंट्स जो मैं पहले नहीं बयान कर सकती थी अपनी फील्ड के हवाले से। मेरी बहन ने कहा कि बीबी ने फरमाया था कि मुझे शर्म आती है कि मैं अपने शोहर से ऐसा सवाल करूं जिसको पूरा करने की उनमें इस्तेआत ना हो। इस जुमले को जब मैंने अपनी फील्ड के पॉइंट ऑफ व्यू से देखा तो मुझे लगा कि मार्केटिंग और इकोनॉमी चलती ही नीड्स और वांट्स पर है। नीड्स बिल्कुल बेसिक ज़रूरियात होती हैं और वांट्स को हम उर्दू में ख्वाहिशात कह सकते हैं। जितना ख्वाहिशात का दायरा वसी होता है उतना कंज्यूमरिज्म, मैं वापस पहले सवाल की तरफ आ गई, उतना कंज्यूमरिज्म का दायरा वसी होता चला जाता है, फास्ट होता चला जाता है। तो बीबी का पैगाम हर दौर की इकोनॉमी को मजबूत बनाने के लिए ये है कि अपनी ख्वाहिशात को लगाम दो। बीबी का एक जुमला कि जो उनका बहुत ही मशहूर खुतबा, उसमें से एक जुमला मैं पढ़ के सुना रही हूँ कि अल्लाह ताला ने अदलो इंसाफ को दिलों की तंजीम के लिए कायम किया। यानी ये अदलो इंसाफ ऐसे फैक्टर्स हैं जो आपकी ख्वाहिशात पर बंध बांधते हैं, और जब आप सिर्फ ज़रूरियात के दायरे में ज़िंदा रहना सीख जाएं तो आपको जितने भी इस वक्त माशरती खराबियां नज़र आ रही हैं आप यूँ समझिए कि आपने उसका रूट कॉज अपने हाथ में ले लिया और अब इलाज आपके हाथ में बढ़ रहा है। दूसरी बात जो मैं ये कहना चाह रही थी, इंटरनेट के हवाले से सवाल आया था कि इंटरनेट को हम आउटराइटली रिजेक्ट नहीं कर सकते, ये एक मीडियम है। जैसे जैसे ज़माना आगे जा रहा है हमें टेक्नोलॉजी के साथ कदम ब कदम साथ रहना है, इसलिए आने वाले ज़माने में जो हक़ और बातिल का मार्का होगा वो सिर्फ फिलोसफी से नहीं होगा। यू विल हैव टू यूज़ ऑल द टूल्स ऑल द टेक्नोलॉजीज दैट आर हियर। हाँ, आप नज़र रखें, आप अपने दिल में ये सही हक और बातिल की पहचान कर लें कि वो मीडियम इस्तेमाल किस वजह से हो रहा है। अगर राह-ए-अमल फाउंडेशन उस मीडियम पर अपना पेज क्रिएट करके लोगों में अवेयरनेस फैला रही है, गुड इनफ। लेकिन अगर मेरी बच्ची इंटरनेट के जरिए या फेसबुक के जरिए ना महरमों को अपना फ्रेंड बना रही है, अपनी शख्सियत दूसरों पर आश्कार कर रही है, तो उसकी इतनी गलती नहीं है जितनी बहसियत माँ मेरी गलती है कि मैंने उसको बेलगाम क्यों छोड़ा हुआ है। तो किसी भी मीडियम को हम आउटराइटली रिजेक्ट नहीं कर सकते, उसकी यूटिलिटी पर गौर करना चाहिए कि वो हमारे मफाद में किस तरह से काम आ सके।
बहुत खूब परिहार।
एक बस पॉइंट में और आपको बता दूं, हिजाब की बात हुई थी, करेज की बात हुई थी, सिर्फ एक एड का मैं एग्जाम्पल देती हूँ फिर मेरी गुफ्तगू तमाम हो जाएगी। प्रॉक्टर एंड गैम्बल की ब्रांड है पैम्पर्स, इतनी मशहूर ब्रांड है कि आजकल डायपर का लफ्ज लोग भूल गए हैं, पैम्पर्स का लफ्ज याद रखते हैं। दो हफ्ते पहले इसकी एक आउटडोर कैंपेन खत्म हुई, कोई मैसेज नहीं था बिलबोर्ड पे, एक बच्चे को पैम्पर में दिखाया हुआ था, एक खातून को स्कार्फ में दिखाया हुआ था। एज अ मार्केटियर मुझे फौरन ख्याल आया कि क्यों इन्होंने ऐसा किया कि वो जो हिजाब था वो उस औरत की तहारत को रिफ्लेक्ट कर रहा था, उसके पाकी नापाकी के कॉन्सेप्ट को रिफ्लेक्ट कर रहा था, और पैम्पर्स के एड में उस लड़की को हिजाब में इसलिए दिखाया कि उनके अपने प्रोडक्ट की ब्रांड स्ट्रेंथ सामने उभर कर नजर आए। लेकिन मुझे हंसी इस बात पर आई कि मशहूर ज़माना ब्रांड पैम्पर्स प्रॉक्टर एंड गैम्बल की मशहूर ब्रांड, लेकिन अपनी ब्रांड की इंडोर्समेंट के लिए एक ऐसी खातून को उन्होंने बिलबोर्ड पे लेकर आए सामने जिनको بحیثیت ماڈل کوئی نہیں جانتا، صرف ان کے سکارف کی وجہ سے ان کے اپنے پروڈکٹ کو اسٹرینتھ ملی۔ انٹرنیشنل برانڈ پاکستان میں بل بورڈ پہ کوئی میسج ڈسپلے نہیں کر رہی، صرف ایک بچہ اور ایک حجاب میں خاتون دکھا رہی ہے۔ پریکٹیکلٹی یہاں سے آتی ہے، وہی بات کہ پردے سے ڈرنا نہیں چاہیے، پردے کو اس طرح سے امپلیمنٹ کریں اپنی زندگی میں کہ لوگوں کی راہیں آسان ہوں، آپ کی راہیں آسان ہوں۔ مجھے نہیں لگتا کہ میری سلائڈس میں کوئی اور بات ایسی ہوگی جو میری بہنوں نے کور نہ کی ہو یا جو سوال و جواب میں کور نہ کی گئی ہوں۔ بس
بہت بہت مشکور ہوں، انتہائی خوبصورت گفتگو فرمائی ہے فریا نے، بہت کنٹمپرری، بہت ریلیونٹ۔ اور یہیں سے کیوں لیتے ہوئے سوال ڈائریکٹ کرنا چاہوں گی آڈینس کی جانب، گلرخ، میں چاہوں گی، ہمارے پاس ایک والدہ موجود ہیں، سمیرہ قمبر صاحبہ۔ سمیرہ، میرا سوال آپ سے یہ ہے، کیونکہ آپ نیٹو امیریکن بھی ہیں اور آپ ماشاءاللہ آپ پریکٹسنگ شیعائی ہیں، کنورٹ ہوئی ہیں، بہت آگے ہیں ہم سے، سوال میرا آپ سے یہ ہے انٹرنیٹ کے حوالے سے۔ اگین سمیرہ متوجہ ہے میری جانب، میرا سوال آپ سے انٹرنیٹ سے ریلیٹڈ ہے۔ آپ کیا سمجھتی ہیں ایز اے مدر، شوڈ بی ایکسرسائز چیکس اینڈ بیلنسز، ضروری ہے یہ نوجوان نسل پر، یا پھر ہم کہیں مقید کر رہے ہیں، کہیں ہم انہیں قید کر رہے ہیں ایسا کر کے؟
بہت تھاٹ پروکنگ کوشچن ہے میری طرف، اور سب سے پہلے تو میں یہ کہنا چاہوں گی کہ آج کل لوگ جو ہیں ماڈرنزم اور ولگیرٹی میں ڈفرینس نہیں کر پاتے ہیں، اور جو مورالٹی ہے سوشلی اس کو ڈیفائن نہیں کر پاتے ہیں۔ ایک چیز ہے ڈوئل مورالٹی ڈس آرڈر، جو ورچوئل اور ریئل ورلڈ میں آج کل ہماری سوسائٹی میں بہت ان ہو رہی ہے۔ ورچوئل سے مراد یہ ہے کہ ہماری طرف ہم تک ٹی وی کے ذریعے، سیل فونس کے ذریعے اور انٹرنیٹ کے ذریعے سے ان ہو رہی ہے۔ اس میں یہ ہے کہ سائملٹینیسلی ہم لوگ دو ورلڈس میں ہم لوگ رہ رہے ہیں، اور مورالٹی کے جو اسٹینڈرڈ ہے بہت ہی ڈفرینٹ ہے دونوں میں۔ فار ایگزامپل ورچوئل ورلڈ میں جہاں ہیکنگ ہوتی ہے یا پائرٹڈ سافٹ ویئر استعمال کیا جاتی ہے، کوئی اس کو بہت بڑی ایشو نہیں سمجھتی ہے، لیکن ریئل ورلڈ میں یہ بالکل دس از ایکویولنٹ ٹو اسٹیلنگ، چوری کی بالکل برابر ہے۔ اس کے علاوہ ہماری سوسائٹی میں جہاں یوتھ کو فریلی اپوزٹ جینڈر سے انٹریکشن کی اجازت نہیں ہے، وہ ہماری ایک طرف کی مورالٹیز ہے، لیکن جہاں یہ چیز فیس بک پہ اور سیل فون پہ ہو رہی ہو تو ایٹیٹیوڈ بالکل انڈیفرنٹ ہو جاتی ہے۔ دوسری جو پوائنٹ تھی میری ولگیریٹی اور ماڈرنزم کے حوالے سے، تو ماڈرنزم ہے کیا؟ ماڈرنزم وہ سب کچھ ہے جو آج کل کے حوالے سے ریلیٹ کرتی ہیں۔ تو آئی ڈونٹ نو اینی بک دیٹ از مور ماڈرن دین دا قرآن، آئی ڈونٹ نو اینی ریلیجن وچ از مور ماڈرن دین اسلام، بیکاز بوتھ آف دیز آر ٹو بی امپلیمنٹڈ آن دا وے دیٹ وی اسپینڈ آور لائف ان دس ٹائم اینڈ ایج۔
ایبسولوٹلی، ویری ویل سیڈ سمیرہ، آئی ایم تھینکفل ٹو یو۔ ماڈرنزم اور ولگیریٹی، جدت پسندی اور فحاشی کے درمیان تفریق ہے، حد فاصل کو کھینچنا ہماری ذمہ داری ہے بحیثیت ماں، بحیثیت انسان۔ اور جب ہم سیدہ سلام علیہا کا تذکرہ کرتے ہیں، جیسا کہ ہم نے گفتگو کے اوائل میں بھی بات کی کہ سیدہ سلام علیہا کا مقام جدا گانا ہے، فقط خواتین کے لیے نہیں، فقط مردوں کے لیے نہیں، کائناتوں کے لیے، انسانوں کے لیے۔ تو وہ کس بنیاد پر ہے وہ میرج؟ اگر آج پردہ کہیں پسماندگی کے ساتھ مشروط ہے تو یقین کر لیجیے کہ اس میں قصور، نعوذ باللہ، مخدرات عصمت کا نہیں ہے۔ کہیں پر میں ڈیفیشنٹ ہوں، آئی ایم ڈیفیشنٹ ان مائی اون رینک، آئی ڈیڈ ناٹ اسٹینڈ دا ٹیسٹ آف ٹائم، میں نے پڑھا لکھا نہیں، میں نے اپنی فکر میں جدت پیدا نہیں کی۔ مغربی فلاسفہ یا پھر جتنے بھی فکر مند افراد ہیں، مثال کے طور پر ایک فلاسفر ڈیکارٹ کا ایک لائن کوٹ کرنا چاہوں گی، آئی تھنک دیئر فور آئی ایم، میں سوچتا ہوں لہٰذا میں ہوں، میرا ہونا میری فکر سے عبارت ہے۔ لہٰذا میں خواتین سے کہوں گی اپنی معلومات، اپنی فکر، اپنے سوچ بچار کی سطح کو بلند کرنا ہوگا۔ زینب، میں آپ سے سوال کرنا چاہوں گی،
اگر آپ کی اجازت ہو تو میں انٹرنیٹ والے سے ذرا بہت
مل جائے
میں کچھ ضرور کہوں۔
हदबंदी करना अपनी जगह बिल्कुल सही है, लेकिन क्या हमने कभी ये सोचा कि हमारा नौजवान या हमारे बच्चे की नफ्सियात में ऐसा क्या गुजर रहा है कि फेसबुक उसे ज़्यादा अट्रैक्ट करती है? देयर आर थ्री रीजंस फॉर इट. एक, ही लव्स इट, उसे मोहब्बत है उस चीज़ से. दूसरा, वो उससे मज़ा आता है उसको. तीसरी चीज़, वो सबकी ज़िंदगी का हिस्सा समझता है. वो खाना छोड़ सकता है लेकिन फ्रेंड के साथ फेसबुक पे अपना स्टेटस अपडेट करना या बाकी चीज़ें करना उसे नहीं भूलता, वो भूलना भी नहीं चाहता. तो क्या इस्लामी तालीमात या आइमा इकराम की ज़िंदगी की जो बातें हैं, क्या हमने उनकी ज़िंदगी का इस तरह से हिस्सा बनाई कि वो ये समझे कि हाँ, ये मेरी ज़िंदगी का हिस्सा है? क्या इबादत, नमाज से लेके दूसरी तहारत की जो चीज़ें हैं, क्या मैंने उस तरह से उसके सामने डेमोंस्ट्रेट की माँ होने की हैसियत से, बहन होने की हैसियत से, और दूसरी जो भी मेरे रोल्स हैं उनकी हैसियत से, कि जिससे जो चीज़ जिस चीज़ से मैं उसे रोकना चाहती हूँ वो भी उससे वाकई नफरत करे, उसमें मज़ा ना हासिल करे? एब्सोल्युटली, वेरी वेल. वेरी नाइस कि हम पाबंदी और हदबंदी पर बहुत सोचते हैं और कोशिश करने की भी पूरी तरह से होती है कि हदबंदी हो जाए, लेकिन क्या हमारा बच्चा रुक जाता है हदबंदी से? क्या वो घर जाके, घर से बाहर जाके या किसी और तरीके से नहीं देखेगा? क्या जब तक हम चीज़ों की वजूहात उसे नहीं बताएंगे या उसे समझने की कोशिश नहीं करेंगे उसकी अपनी सतह पर जाकर, मसलों का हल सिर्फ रोकथाम से, मेरे अपने जो अंदाज़ा है उसके मुताबिक सिर्फ रोकथाम से नहीं आता, आपको
साहिबा से यही सवाल, नौजवान नस्ल की तरबियत कैसे करें आज के दौर में? यानी रोकथाम भी ना हो और अहले बैत अलैहिस्सलाम की तालीमात से परिचित हो.
देखिए, सबसे बड़ा नुकता तो यह है कि जैसा आप अपने औलाद को बनाना चाहते हैं आपको खुद भी वैसा ही होना चाहिए. यानी आप इंटरनेट की किस चीज़ की बातें हो रही थी, जब जाहिर है कि अम्मा बाबा मुस्तकिल यानी टीवी के सामने बैठेंगे और हर ऑल फॉल चीज देखते रहेंगे, तो आप बच्चों से कैसे उम्मीद करेंगे कि वो बड़े संजीदा और बड़े ऐसे मसाइल की तरफ तवज्जो अपनी मंजूर रखें कि जो बहुत मसनक हो. तो सबसे बड़ी बात ये, दूसरा ये बात है कि आप बच्चों को रागब करने की तरफ, देखिए ये तरबियत है जनाब सैयदा के घर की, कि जब वो सूरह लहर की आयात हैं कि आपने मन्नत मानी और फिर उसके बाद खुदा ने शिफा अता की आपके फर्जंदों को, तो आपने रोज़ा रखने की, कितनी बातें और कितने सबक अपना पोशीदा है माओ के लिए. अव्वल तो ये कि जी सबसे बेहतर मन्नत इबादत होती है, हम मन्नत मानते हैं, बड़ी शानदार नजर नियाज करते हैं, अपने दोस्तों को बुला के खिला देते हैं. ये जो है जनाब सैयदा का ये अमल ये बताता है कि सबसे बेहतर मन्नत जो है वो बहुत होती है. अच्छा, फिर देखिए कहीं ये नहीं मिलता कि जनाब सैयदा ने या जनाब उम्मीद ने बच्चों से कहा हो कि भाई तुम्हारी मन्नत मानी है तो तुम भी रोज़े रखते. रोज़े तो उन पर वाजिब भी नहीं थे इतने उम्र की, लेकिन एक घर का माहौल होता है कि वो बुजुर्गों को एक नेकी करते देखते हैं. तो ये मैं अर्ज करूँ, बच्चों में नेकी कबूल करने की ज़्यादा सलाहियत होती है, और हम तो फिर कुछ बच्चे हैं तो उनका शिकार हो जाते हैं, क्या होता है, बाकी बच्चे में नेकी कबूल करने की ज़्यादा सलाहियत होती है. तो अब ये घर का माहौल जो वो देखते हैं, और फिर उसमें यानी एक तरफ अल्लाह की इबादत है और दूसरी तरफ मखलूक के हुकूक का, कि मिस्कीन आता है, यतीम आता है, असीर आता है, और यानी माँ बाप नहीं कहते कि बच्चों तुम भी अपना हिस्से का दे दो, बल्कि एक बात होती है घर में वो खुद ब खुद जाहिर से इसकी पैरवी करते हैं और जो अपने सामने होता है वो भी उठा के दे देते हैं. तो ये कि उसके लिए जब्र इकरा या परसुएशन तक का जिक्र कहीं नहीं आता, बल्कि एक रोल मॉडल है माँ बाप, खुद ब खुद उनकी पैरवी जो है वो बच्चे भी करता है. दूसरे, इसमें एक ख़ास बात की तरफ पर तवज्जो दिलाना चाहूँगी, ये असीर कौन है, यानी असीर कौन है काबिल गौर बात है. देखिए मदीने में जाहिर है कि ये आया कितनी, और बीबी की शादी मदीने में हुई थी, तो असीर वो लोग हुआ करते थे कि जो मदीने पर हमला आवर होते थे, यानी वो कुफार जो मदीने पर हमला करते थे और फिर गिरफ्तार हो जाते थे. अब ये असीर आया है, तीसरा दिन है बीबी के फाके, यानी जो शदीद तरीन दिन होगा आपके लिए, کہ اس کے بعد جب جناب رسالت مآب صلی اللہ علیہ وآلہ وسلم آئے ہیں تو آپ کی آواز بھی نہیں نکل رہی تھی. اور اس تیسرے دن جو سب سے زیادہ بڑے امتحان کا دن تھا, جو کچھ بھی ہوتا ہے آپ اچھی کو لے کے, اس میں بہت بڑا سبق کوشش ہے ہم لوگوں کے لیے کہ دیکھو تو انسان کا حق یہ ہے کہ محض ضرورت کو دیکھنا اس کے عقیدے کو بدلے, اس کے عمل کو بدلے. وہ ظاہر ظالم بھی ہے, اگر مدینہ پہ چل گیا ہے کہ حملہ کرنے کے لیے, کافر بھی ہیں, سب باتیں ہیں, لیکن ہمیں یہ سبق دیا گیا اس ایک عمل کے ذریعے سے. محض بیوی کے بچوں کو یہ سبق مل گیا کہ تمام عالم انسانیت کو کہ دیکھو انسان کا حق یہ ہے کہ محض بھوک کو دیکھنا, محض ضرورت کو دیکھنا, عقیدت کو نہیں دیکھنا. ہمارا چاہیے ہم کچھ دینے میں کچھ جیتے ہیں تو ہم سوچتے ہیں ارے بھائی ہمارے عقیدے کا ہو تو بہتر ہے. اس لیے یہ جو ہے نا یہ عصبیت یہ دین اسلام کے خلاف ہے. تو
ویری بیوٹیفلی پوائنٹ کہتے صاحب.
اور بات بیوی کی تربیت, جناب سیدہ کے بچے چھوٹے ہی ہیں, ظاہر ہے جناب خلق مار کے وفات کے وقت چھوٹے ہی تھے. وہ آتے ہیں باہر, جناب امام حسن آتے ہیں اور جو کچھ بھی نانا نے کہا وہ آ کر دہرا دیتے ہیں. اب دیکھیے ماں باپ سے کہتی ہے کہ آپ کو پتہ ہے آپ کے بیٹے میں اس لیے وہ ہے کہ جو کچھ بھی یہ نانا سے سن کے آتا ہے دہرا دیتا ہے. اچھا اب جناب امیر المومنین چھپ کے کھڑے ہو جاتے ہیں اور بیوی امام حسن سے فرمائش کرتے ہیں کہ بھائی کیا کہا آج نانا نے. امام حسن چاروں طرف دیکھ کے کہتے ہیں اماں بابا تو نہیں سن رہے. یعنی باپ کا ایک رول ہوتا ہے, ماں سے ایک دوستی کا رشتہ ہوتا ہے, ایک بے تکلفی کا رشتہ ہوتا ہے. تو اب یہ جو ہے نا کہ جو سن کے آ رہے ہیں وہ ظاہر ہے آپ جو ہے آپ فرمائش کر رہے ہیں کہ آج تمہارے نانا نے کیا کیا, اس میں کوئی جبر نہیں ہے, کوئی اکراہ نہیں ہے, کوئی ایسی زبردستی نہیں ہے جیسے ہمارے یہاں آج کل لوگ بچوں کو اپنا ہوم ورک کراتے ہیں, بلکہ ایک دوستانہ تعلیم.
بہت خوبصورت. تو کیسے صاحب
خاص طور سے آج کل کی ماں کو تعلیم کے لیے اس بات پر عمل کرنا چاہیے, جو زبردستی ہوم ورک کرایا جاتا ہے, بچے پڑھ کے آئے تو ہوم ورک کر رہے ہیں, کہ ہم نے بچوں سے بچپن چھین لیا, یہ رویہ بدل.
اگر میرے بچپن میں یہ سیمینار ہوا تو کتنا اچھا ہوتا.
ایک چھوٹی سی بات کہ پروفیسر صاحبہ کی بات کوٹ کرتے ہوئے پھر گلروخ آپ سوال لیجیے گا. بہت اہم بات فرمائی ہے کہ بچوں کا جو جاذبہ ہے وہ بہت قوی ہوا کرتا ہے, لہٰذا زور و زبردستی سے پریکٹس مت کیجیے, خود ایک ایگزامپل بنیے, مثال بنیے, بچے خود ہی جلد کریں گے انشاءاللہ.
جی یہ ہماری ساتھ ہماری پارٹیسپینٹ ہیں جو اپنی رائے پیش کرنا چاہتی ہیں سوال کے بارے میں جو پوچھا گیا تھا.
تھینک یو ویری مچ. میرا نام رباب ہے, مسز کرن توفیق, اور مجھے یہاں پر آ کر بہت ہی اچھا لگا ہے. آئی گیٹ امینس لگے راہی عمل کی, میں بہت شکر گزار ہوں سارا, آپ کی بہت شکر گزار ہوں. میں اپنی عزیز دوست جس نے سوال کیا کہ ہم کیا ہیلپ لے سکتے ہیں, ہم کیا کوآرڈینیٹ کر سکتے ہیں بی بی فاطمۃ الزہرا کا جو عمل تھا اس دور میں, امپلیمنٹ کیسے کر سکتے ہیں. تو میری بہت ہی میں بہت ناچیز ہوں اور میری بہت سطحی علم ہے. اس علم کے حساب سے میں یہ کہوں گی کہ کل کائنات کوئی مردوں کو سنوارنے کے لیے 13 معصومین بھیجے گئے, لیکن دو عالم کی عورتوں کو سنوارنے کے لیے ایک فاطمۃ الزہرا نے یہ سارا کا سارا بوجھ اپنے کندھوں پہ لیا ہے. سیکنڈلی میں یہ کہنا چاہوں گی کہ قرآن پاک میں ارشاد رب العزت ہوتا ہے کہ ہم نے انسان کو عقل اور احساس کا مجموعہ بنایا ہے, انسان میں مرد بھی ہے, انسان میں عورت بھی ہے. یہ آج کا معاشرہ, یہ ماڈرن معاشرہ جس نے عورت کو بہت کمزور, حقیر اور گرا ہوا اور بہت احساس سے مبتلا کر دیا ہے, لیکن اسلام نے عورت کو بہت وقار دیا ہے. ارشاد رب العزت ہو رہا ہے کہ احساس اور عقل کا مجموعہ بنایا ہے ہم نے اور بی بی فاطمۃ الزہرا میں, فرق کیا ہے؟ اور اگر ہم اس فرق کو سمجھ لیں اور اس کو امپلیمنٹ کرنا شروع کر دیں تو آئی ایم ڈیٹ شیور کہ ہم لوگ ہر فیلڈ میں سکسیزفل ہوں گے. کیا امام علیہ السلام کا قول ہے کہ عقل وہ چیز ہے جس سے عمل کیا جائے تو انسان جنت تک پہنچ اس کی بندگی کرے خدا کی اور جنت حاصل کر سکتا ہے. ہم نے اور بی بی فاطمۃ الزہرا میں فرق یہ ہے, انہوں نے ہر رول ادا کر کے دکھایا, بین بیٹی باپ, بین شوہر بیوی, ماں, رہنما. فرق یہ ہے کہ انہوں نے ہر موقع پر, خوشی اور غم کے موقعوں پر, احساس پر عقل کو ترجیح دی. ہم کیا کرتے ہیں, ہم احساس میں بہہ جاتے ہیں تو ہم اس کا جو کریم ہے وہ ہم کھو جاتے ہیں. بی بی نے ہر موقع پہ عقل کو ترجیح دی اور کامیاب ہے. ہر محمد وال محمد صلی اللہ علیہ وسلم.
اللہم صل علی محمد وآل محمد.
تھوڑا سا میں بھی بات کرنا چاہتی ہوں. جیسے کہ
جیسا آپ نے کہا کہ تعلیم بچوں کی تعلیم کے لیے, تو جیسے قول ہے کہ ماں کی گود جو ہے پہلی درسگاہ ہے, تو بی بی سیدہ کا گھر جو ہے وہ بی بی سیدہ نے اپنے گھر کو ایک یونیورسٹی کا سمجھ لے درجہ دیا تھا, اور وہاں پہ انہوں نے ایسے اسٹوڈنٹ تیار کرے تھے جیسے زینب و ام کلثوم جیسے, جن کو آگے جا کے یزید کی طاقت کے ساتھ مقابلہ کرنا تھا, جو اپنے خطبات کے ذریعے انہیں بتانا تھا کہ اسلام کیا ہے, دین کیا ہے, اور سمجھ لے مرتے ہوئے دین کو نئی روح دینی تھی. امام حسن کو انہوں نے اس بات کے لیے تیار کیا, اسی گھر کے ماحول میں اسی جگہ پہ بتایا ان کو کہ جس طرح سازشی ماحول ہے ہو جائے تو آپ کو کس طرح صلح کا دیا جلانا ہے. اسی طرح امام حسین کو انہوں نے اس بات کی ٹریننگ دی کہ جب اسلام کو ضرورت پڑے تمہارے خون کی اور اسلام کو نئی زندگی کی ضرورت ہو تو تمہارا تو اپنے خاندان کو بھی خطر میں نہ لانا. اور جو ہے اس
فرماتے ہیں عرفا اپنی توجیحات میں دعائے توسل کی کہ آپ کا یہ صدا بلند کرنا یا وجیہن عند اللہ, یا وجیہن وجیہن کے معنی ہے آئینہ چہرہ عکس, یعنی کہ آپ نے دعوت دی اے آئینہ دار خدا تشریف لائیے, یہ دعوت محاسبے کی دعوت ہے. یہ توسل ہم مٹیریلزم کے لیے نہیں کر رہے ہیں, ہم یہ کنزیومرزم کے لیے نہیں کر رہے ہیں کہ گاڑی بنگلہ نوکری, ہم کچھ اور مانگ رہے ہیں سیدہ سلام اللہ علیہا سے کہ آئیے تشریف لائیے, ہم نظر کرتے ہیں کہ آپ کے آئینے میں اپنا عکس دیکھ سکتے ہیں. یعنی چاہیے تو یہ تھا آئیڈیلی اسپیکنگ کہ جب ہم افکار سیدہ زہرا سلام اللہ علیہا کی بات کرتے ہیں تو ہمارا رابطہ کچھ اس لیول کا ہوتا کہ ہم کوئی نہ کوئی صفت تاریخ سے لیتے, سیدہ سلام اللہ علیہا کے کردار و عمل سے لے کر اپنی ذات میں پیدا کرنے کی کوشش کرتے, اور ہم نے جہاں پر یہ ایک کرسچن یہ جو ڈائیکوٹمی ہے جو ہم نے کرسچینٹی سے بورو کی کہ دین الگ دنیا الگ, یہ جو ہمارا منقسم ہونا ہے اس طرح کی محافل میں میں اس گیٹ اپ میں ہوں, دیٹس فائن دیٹس گڈ انف, لیکن جب میں پڑھاتی ہوں یونیورسٹی میں تو میرا گیٹ اپ کچھ اور ہونا چاہیے. تو مطلب ہے کہ میں کنوینس نہیں ہوں فرام ودین کہ سیدہ زہرا سلام اللہ علیہا کی ایگزامپل پرفیکٹ ایگزامپل ہے, اس سے بہتر ایگزامپل نہیں ہو سکتی تھی. لہذا چاہوں گی کہ فکری طور پر خود کو بلند کرنے کے لیے, اپنا رابطہ سیدہ سے مضبوط بنانے کے لیے استدلال کریں, ریزننگ کریں. چند آخری کلمات ضرور لینا چاہتی ہوں میں. پہلے رفعت حیدر صاحبہ شہید سید حیدر رضا صاحب کی مسز ہے, اور اس کے بعد انتہائی واجب الاحترام شخصیت ہمارے درمیان موجود ہیں سید حیدر زیدی صاحب کی مسز نصرت سعید صاحبہ. اوور ٹو بول رو. دیکھیں اسلام کا جو کانسیپٹ ایک عورت کے بارے میں وہ نہ تو افراطی ہے نہ ہی تفریطی ہے, نہ تو وہ کوئی منیملسٹ کانسیپٹ ہے کہ جیسا کہ زمانہ جاہلیت میں ہوا کرتا تھا, یا پھر جو کہ طالبانائزیشن کی ورژن ہے ایک عورت کے بارے میں کہ فقط اس کا کام زچہ خانے سے باورچی خانے تک ہے. عورت کے لیے انتہائی ضروری ہے کہ وہ اپنی عقلی فہمی جو صلاحیتیں ان کو بروئے کار لائیں, کیونکہ اس کے بغیر کمال تک کا سفر نہیں کر سکتی ہے. اور جس بنیاد پر ہمیں امتیاز حاصل ہے وہ عورت یا مرد نہیں ہے, وہ انسانیت ہے. تقویٰ بھی کہیں انسانیت کی علامت ہے, جس قدر انسانیت ہوگی اس قدر ہم مقدم ہوں گے. لہٰذا چاہوں گی کہ ہماری جو خواتین ماشاءاللہ آڈینس سے بہت ہائی کیلیبر کی خواتین موجود ہیں, ڈاکٹر شاہینہ میتھ ڈپارٹمنٹ سے تعلق ہے ان کا یونیورسٹی اردو سائنس یونیورسٹی, تو میں چاہوں گی کہ ان سے بھی کچھ سوالات کیے جائیں, ان کے آنٹرپرینورشپ کی بات کی تھی ماشاء اللہ سے, ان سے ان کے اسٹرگل کے بارے میں پوچھیں کہ کس طرح سے آج اس مقام پر ہیں. جی ڈاکٹر شاہینہ,
سب سے پہلے تو السلام علیکم. میں بہت بہت زیادہ مشہور ہوں آپ سب لوگوں کی رائے مر فاؤنڈیشن کی کہ انہوں نے جو ہے مجھے یہاں بلایا. پچھلے تقریباً ایک سال سے سارا کے ہسبینڈ نواز بھائی سے میرا تعلق ہے, مطلب انہوں نے کافی زیادہ ہیلپ کیا اور بہت زیادہ جو ہے وہ کچھ کس طرح کے پرابلمس تھے جو دنیا فیمیل یونیورسٹی میں مطلب فیس کرنے پڑے, یا بہت زیادہ چیزیں اس طرح کے ایشوز تھیں. میں صرف یہی کہنا چاہتی ہوں کہ مطلب ہم لوگ جو ہیں وہ بحثیت خواتین اپنے آپ کو سمجھتے ہیں کہ ہم ایک معاشرے میں رہ رہے ہیں جس میں ہمارے لیے بہت زیادہ مرد حضرات ہیں, تو وہ ہمیں ہوتے تو وہ سب کوالیفائڈ ہیں, لیکن ایک چیز ہوتی ہے جو مردوں کی فطرت ہوتی ہے چاہے وہ کسی بھی لیول پہ ہوتے ہیں کہ سپیریٹی, اور وہ صرف یہ سمجھتے ہیں ڈکٹیٹرشپ کے کوئی خاتون کسی طرح سے آگے نہ بڑھ سکے. پھر جہاں پر کچھ اس طرح کے ایشوز آ جاتے ہیں کہ جو خاتون تھوڑا اسلامک پوائنٹ آف ویو سے ہوتے ہیں چاہے وہ ان کا تعلق کسی بھی مطلب یا کسی بھی اس سے ہو, تو ان کو ہمیشہ ڈومینیٹ کیا جا رہا ہوتا ہے. उनको मकसद जब मेरे साथ कुछ इस तरह की चीज़ें आईं तो यही कहा गया कि आप लोग इतना इस्लामी या इस्लाम या दर्द या ऐसी बात करते हैं तो आप लोग क्यों आते हैं जॉब करने के लिए या ऐसे उस पर आकर आप लोग क्यों जो है वो बैठते हैं जो कि मतलब हमारा हक होता है या मर्दों का होता है कि मतलब डिमांड होती हैं या वो चीज़ें होती हैं जो नहीं। इसके अलावा हमने ये देखा कि यूनिवर्सिटी लेवल में स्पेशली हमारी जो बच्चियां हैं या खौरान हैं जो लड़कियां हैं वो लोग जब आती हैं तो माशाल्लाह घरों के माहौल सब कुछ अपनी जगह होते हैं लेकिन कुछ इस तरह का इन्वायरमेंट क्रिएट हो जाता है कि वो असल मकसद से हयात उनका जो तालीम हासिल करना है उस ट्रैक से वो काफ़ी हद तक हट जाती है।
बहुत मशहूर हूँ शाहिना आपकी। शाहिना की अपनी स्ट्रगल रही है, हेड ऑफ़ द डिपार्टमेंट है माशाल्लाह से, PhD है और ये आपको उसके बारे में बता रही थी कि ख़वातीन जब काबिल होती हैं तो उन्हें किस तरह से मुश्किल का सामना करना पड़ता है लेकिन उन्होंने अपना लोहा मनवाया। एक और खातून हमारे दरमियान मौजूद हैं, मिस फरहत साहिबा गुलरुख के सामने PTV से इनका ताल्लुक़ है। मैं चाहूँगी आप अपने एक्सपीरियंस के बारे में बताइए कि जनाब सैयदा सलाम अलैहा की करीब होते हुए और एक मीडिया की फील्ड से ताल्लुक़ रखते हुए आपका तजुर्बा कैसा है?
मेरा ताल्लुक़ PTV से गुज़िश्ता तकरीबन 26 साल से है और मुझे अल्हम्दुलिल्लाह जब मैं फील्ड में आई तो मैं अपने तौर पे जो बाहिजाब हो गई आई तो मुझे इस तरह की कोई ऐसा जैसे डिफ़िकल्टीज नहीं हुई कि मुझे इसमें काम करते में अपने टेक्निकल एरिया में कोई मुश्किल पेश आई हो। और मैं अपनी बहनों को और सब बच्चियों को भी यही कहूँगी कि पर्दे को कभी भी अपनी राह में रुकावट नहीं समझना चाहिए और हम जिस घराने में पैदा हुए हैं बीबी फातिमा ज़हरा सलावतुल्लाह सलामुल्लाह अलैहा के हवाले से उससे हमें उनकी तालीमात को अपने मद्देनज़र रखना चाहिए और हमें कभी भी इस चीज़ को अपने लिए रुकावट या बाई से परेशानी नहीं समझना चाहिए कि हम हिजाब में रहते हुए किस तरह मर्दों के बीच में काम करें या किस तरह हम अपने इक्विपमेंट को डील करें या किस तरह हम अपने दीगर कोऑर्डिनेशन को फेस करें क्योंकि सब अल्हम्दुलिल्लाह पाकिस्तान में भी सब इस्लामी माशरा हमारे अलाइज है और इस चीज़ को रियलाइज़ करते हैं और समझते हैं और मतलब जिस तरह हमारे घरों का माहौल होता है हमें बाहर जाके भी इसी चीज़ का पेश करना चाहिए ताकि हमें उसमें फिर दोहरी बात नहीं रहती कि हम अपने घर में या अपनी निजी महफिलों में किसी और तरीके से हों और जब हम अपने जॉब प्लेस से हों तो उसको किसी और तरीके से
बहुत कहाँ तो ये जाना चाहिए कि डिस्कशन को मज़ीद ट्रिगर किया जाता जनरेट किया जाता लेकिन बिकॉज ऑफ पॉजिटिव ऑफ टाइम दिस इज़ नॉट पॉसिबल। तो चंद सवाल आपकी समातों की नज़र, सबसे पहली बात तो ये कि सैयदा ज़हरा फातिमा सलामुल्लाह अलैहा से जो हमारा ताल्लुक़ है वो किस सतह पर हुआ करता है उर्फ़ आम में, जो एक आम उर्फ़ आम में हमारा लिंक है सैयदा सलामुल्लाह अलैहा से वो फ़कत एतबार वो रबता तवस्सुल की सतह पर है। हम तवस्सुल करते हैं सैयदा ज़हरा सलामुल्लाह अलैहा से लेकिन मजबूरी ये है कि हम तवस्सुल जिस सतह पर करते हैं वो इंतहाई आमियाना है।
बिस्मिल्लाहिर्रहमानिर्रहीम अस्सलामुअलैकुम। आज इतनी खूबसूरत
महफिल बेगम सईद हैदर यानी ऐसी आइडियल रफाकत मुझे चारों तरफ नहीं नजर आती है दोनों जिस तरह से इनके कामों में वाकई मैं इनके यहाँ बातों का आजादी हूँ
देखिए आज हमने इतनी खूबसूरत जिस बीवी के लिए कायनात तकलीफ हुई उसके लिए आज हम बैठे हैं और हम सब बीवी की दुआएं। बीबी ने हमारे लिए एक मॉडल रोल अदा किया। मैंने सबकी सारी बातें सुनी और देखिए हम अपने बच्चों को ये कहते हैं कि ये आज का बच्चा इंटरनेट पे लगा रहता है, आज का बच्चा माँ बाप की बात नहीं मानता। नहीं, बच्चे का कोई कसूर नहीं है, ये सिर्फ माँ बाप का कसूर है। आज अगर हम अपने इस्लाम को बीबी के उससे और उसके बाबा के तवस्सुल से लेंगे आप यकीन करें कि जैसे कि सारा ने कहा कि एक एक सिफत थी अगर हमने सिर्फ एक ही सिफत उठाते तो यकीन करें कि हमारे बच्चे कभी बहकेंगे नहीं, कभी भटकेंगे नहीं, कोई उन्हें बहका नहीं सकता। वो अपने रास्ते में देखें हमने इमाम का सिपाही बनाना है अपनी औलाद को तो इमाम का सिपाही बनाने के लिए देखें हमने चारों तरफ के इल्म उस बच्चे में डालने हैं, हमने अपनी अकल की फरासत को इतना आगे पहुंचाना है
تو ہم اپنے بچوں کو امام کا سپاہی بنا کر دیں گے
انشاءاللہ.
اور میں کچھ ثانیہ عباس ٹاؤن کے حوالے سے کہنا ان بیویوں کو کہنا چاہوں گی کہ دیکھیں ہماری بیوی نے ہمیں بتایا کہ صبر اور استقامت اور اپنا حق لینا کس طریقے سے چاہیے. آپ لوگ گھبرائیں نہیں, یہ وقتی طور پہ پریشانی ہے, ہم آئیں تو مریں گے ضرور, مگر دیکھیے خدا را جو آپ کے اوپر رسپانسبلٹی ہے وہ آپ نے اپنے بچوں کو بہترین, دیکھیے میں نے ابھی کہا کہ مولا کا سپاہی اگر ہم نے بنانا ہے تو ہم نے اپنی عقل کو کشادہ کرنا ہے, اور ہم نے اپنی عقل کے افکار کو پہلے ہم نے اپنے بیوی سے تمسک کرنا ہے. تو یقین کریں میرا کہ ہر گھر سے مولا کا سپاہی بلند ہوگا
انشاءاللہ. بہت خوب, جس ہدف کی طرف نشاندہی فرمائی رفعت حیدر صاحبہ نے وہ ایک فاطمی ہدف ہے, نصرت امامت. اگر ہدف فاطمی ہے تو یہ ممکن نہیں ہے کہ اس کو حاصل کرنے کا لاحق عمل غیر فاطمی ہو. لہٰذا جو شہید ہو گئے انہوں نے کار حسینی انجام دیا, جو زندہ ہے انہیں کار زینبی انجام دینا ہے. انشاءاللہ اس سبق کو مزید اسے تقویت حاصل کرتے ہیں نصرت سعید حیدر جیدی صاحبہ سے. وہ لطف پیغام لیجیے.
اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم, الحمد للہ رب العالمین. آپ تمام خواتین, تمام شرکاء خدمت میں سب سے پہلے تو السلام علیکم. راہی عمل فاؤنڈیشن کی میں شکر گزار ہوں کہ انہوں نے مجھے دعوت دی اور پلیٹ فارم میں بلایا. یہ میری پہلی شرکت ہے, اس سے پہلے مجھے راہی عمل فاؤنڈیشن کے بارے میں معلوم نہیں تھا. ان کی شہادت کے بعد پہلا تعارف ہے جو راہی عمل فاؤنڈیشن سے میرا ہوا. میں مسز سعید حیدر زیدی ہوں. سعید حیدر ایک ادارہ رن کرتے تھے, شاید آپ لوگ جانتے ہوں, دارالسکلین کے نام سے, جس کے تحت مختلف سیمینار شخصیات کے اوپر سیمینار ہوا کرتے تھے, مختلف کتابیں ترجمہ ہوتی تھیں اور وہ پبلش ہوا کرتی تھیں. اس کے علاوہ مختلف کتاب کے ذاکرات کے لیے ورک شاپ, اس کے علاوہ رمضان میں اعتکاف, یہ تمام ذمہ داریاں جو ہیں وہ سعید حیدر نبھایا کرتے تھے. سعید حیدر نے اپنی زندگی کا ہدف بہت چھوٹی عمر میں طے کر لیا تھا. یعنی جب یہ اسکول کے زمانے میں تھے اسی وقت انہوں نے طے کر لیا تھا کہ انہیں امام کا سپاہی بننا ہے. اور یہ میری خوش نصیبی ہے کہ میں ان کے ساتھ آخری وقت تک شامل حال رہی. مشکل ہے تھوڑا سا بیان کرنا, شاید میں ابھی اس مقام پر یا اس حوصلے کی حامل نہیں ہوں. بے جگہ آنسو بہتے ہیں اور آنسوؤں کو بہنا چاہیے, لیکن حوصلہ نہیں ٹوٹنا چاہیے. سعید حیدر زیدی چونکہ اسلام کی سپاہی تھے, ان کا یہ کہنا تھا, کچھ لوگ جیسے انہیں کہا کرتے تھے جب حالات خراب ہوئے, تھریٹس ملنی شروع ہوئیں کہ آپ ملک چھوڑ جائیں, آپ شہر چھوڑ جائیں, تو سعید کا ایک بہت یعنی کہ عام سینٹینس ہوا کرتا تھا کہ اگر میں علاقہ بدل لوں تو کیا موت نہیں آئے گی, اگر میں اس ملک سے چلا جاؤں تو کیا میری ذمہ داریاں جو مجھ پر اسلام نے عائد کی ہیں وہ ختم ہو جائیں گی, یا میری زندگی بچ سکتی ہے اگر میں یہاں سے کسی دوسرے ملک شفٹ ہو جاؤں, کتنے دن بچے گی, کتنے دن میں زندہ رہ پاؤں گا, کیا میں خدائی سے باہر نکل جاؤں گا, خدا کی خدائی سے باہر نکل جاؤں گا, یہ کبھی نہیں ہو سکے گا. تو کیوں نہ میں ایک ایسی زندگی کو اور ایک ایسی اختتام کو ترجیح دوں جو خدا کے نزدیک پسندیدہ ترین اختتام ہے. اور بے شک خدا نے انہیں اپنے حضور طلب کیا اس شب میں جو شب مباہلہ ہے, اپنے سے ملاقات کے لیے اس دن کو پسند کیا جو عید مباہلہ ہے. یہ ہمارے لیے انتہائی باعث افتخار ہے کہ میرے شوہر کی شہادت عید مباہلہ والے دن ہوئی. خدا ان کی درجات بلند کرے, تمام شہیدوں کو, شہداء عباس ٹاؤن کو اور تمام یعنی کہ ان کو سب اور درجات ان کے بلند ہیں. یقیناً خدا سب کا حامی اور ناصر ہے. سعید کے لیے میں صرف یہ کہوں گی کہ سعید ایک گلاب کی مانند تھے. جب وہ کلی تھے جب بھی ان کی خوشبو سے چمن مہکتا تھا, جب وہ کھل کر مسکرائے
تو جب بھی ان کی افادیت اور ان کی خوشبو سے پورا چمن اسلام مہکتا رہا. اور یقیناً جب اس پھول کو جس نے بھی توڑا, اس پھول نے اس کے ہاتھ بھی یقیناً مہکائے ہوں گے. کیونکہ پھول کی صرف ایک ہی طرح ہے, دینا, وہ کبھی لیتا نہیں. پہلے سے ایک پھول تھے, ایک شاخ کے اوپر کھلے ہوئے تھے اور ان کی خوشبو سے ایک محدود علاقہ معطر تھا, لیکن اب یہ پھول بکھر چکا ہے اور یقیناً اس کی پتیاں اڑ کر جہاں جہاں جائیں گی ان تمام علاقوں کو, ان تمام میدانوں کو مہکائیں گی. پہلے ان کے افکار محدود تھے, چند لوگ جو ان سے ملتے تھے, جہاں تک ان کے افکار جاتے تھے, لیکن ان کی شہادت میں ان کے افکار کو, یعنی کہ پہلے جیسے ڈبا بند تھے, اب ڈبا سے کھل گئے ہیں, اب یہ چاروں طرف پھیل گئے ہیں. اور ان کے جو نظریہ تھا وہ محدود نظریہ نہیں تھا, یہ صرف یعنی کہ اس بات کے قائل نہیں تھے. کہتے تھے کہ اسلام ایک ایسا باغ ہے جس کے اندر 73 پھول مہک رہے ہیں. ہر پھول کی اپنی خوشبو ہے, ہر پھول کی اپنی افادیت ہے. ایسا نہیں ہے ہم ایک پھول کو اگر نکال دیں تو باغ مکمل ہو جائے گا, نہیں. ہر ایک اپنی جگہ اپنی اہمیت رکھتا ہے, اپنی افادیت رکھتا ہے, ہم اس کی کوئی ریپلیسمنٹ نہیں ہو سکتے. تو ہمیں اسلام کو بچانے کی کوشش کرنی چاہیے, ہمیں اسلام کے لیے کام کرنا چاہیے. فرقہ بندیوں میں یا عصبیت میں اس میں نہیں پڑنا چاہیے. آپ کھلے ہوئے ہیں اور شاید میرے خیال میں شاید ان کی یہی بات تھی جو دشمنوں کو کھٹکتی تھی, کہ وہ اسلام کی سربلندی کے قائل تھے, اس بات کے قائل نہیں تھے کہ اسلام کوئی محدود دین ہے. اسلام ایک راہ عمل ہے, اسلام ایک ضابطہ حیات ہے جو ہماری زندگی میں ہماری پیدائش سے شروع ہوتا ہے اور اختتام زندگی تک ہر شعبے کے اندر اس نے ہمیں اصول دیے ہوئے ہیں, قوانین دیے ہوئے ہیں. اب یہ ہماری اپنی بصیرت ہے کہ ہم اس کو کس قدر اپناتے ہیں, کتنا اس کے اوپر عمل کرتے ہیں. قوانین دینا خدا کا کام ہے, خدا نے ہمیں قوانین دیے ہیں, عمل کرنا انسان کا کام ہے. خدا نے تمام قوانین انسانوں کے لیے دیے ہیں اور انسانیت ہی پر زور دیا ہے. اب یہ انسان کا اپنا کام ہے کہ وہ کون سی راہ کو منتخب کرتا ہے, ایک ایسی راہ کو منتخب کرتا ہے جو راہ الہی ہے, یا ایسی راہ کو منتخب کرتا ہے جو راہ شیطان ہے. یقیناً تمام شہیدوں نے انہی راہوں کو منتخب کیا, اس ہی راہ کو منتخب کیا جو راہ الہی ہے. تمام شرکا محفل کی میں بے حد شکر گزار ہوں اور راہ امن فاؤنڈیشن کی کہ انہوں نے مجھے عزت بخشی.
بہت ممنون, بہت مشہور, بہت ہی پر اثر گفتگو. ایک ایک جملہ شہید کی زبانی ہمارے لیے سبق کی حیثیت کا حامل ہے. میں چاہوں گی کہ پروگرام کو بالکل کنکلوڈ کر دیا جائے. ایک چھوٹے سے کامنٹ ردا سے لینے جا رہی ہیں گل.
اچھا, میرے پاس مائک کافی دیر سے پہنچا, میرے دو تین سوالات ہیں, تھوڑا سا ٹائم درکار ہوگا مجھے معلوم ہے, وقت نہیں ہے اتنا. پہلا تو سوال یہ ہے, پہلے میں تھوڑا سا انٹروڈکشن دوں, میں شہید ایڈوکیٹ تارا پاس بخاری کی بیٹی ہوں. اچھا, اسی حوالے سے میرے کچھ سوالات ہیں. پہلا سوال انٹرنیٹ اور ٹیکنالوجی کے حوالے سے ہے. ہمیشہ نگیٹیوٹیز کو بڑا پوائنٹ آؤٹ کیا گیا اور یہ لوگوں کے گھروں میں یہ بھی ہو جاتا ہے کہ بھائی انٹرنیٹ فیسلٹی ہی بند کر دو, فیس بک چلے گا, موبائل بند کر دو. کیا یہ کرنا ضروری ہے یا پیرنٹس کو, ماں باپ کو, یا جو بھی گائیڈنس میں جن کے بچے ہیں انہیں یہ چاہیے کہ وہ بچپن سے ان کی تربیت کچھ اس انداز میں کر دیں کہ انہیں اچھے برے کی تمیز رہے, کہ وہ گوگل پہ اگر کچھ سرچ کر رہے ہیں تو اس سے استفادہ حاصل کریں, نہ کہ وہ چیزیں سرچ کریں کہ جن سے ان کا ایمان جو ہے وہ خراب ہو. یا فیس بکنگ اگر کرنا جس کو بہت زیادہ ہائی لائٹ کیا جاتا ہے, تو اگر بچوں میں صحیح اور غلط کی تمیز بچپن سے اگر ڈال دی جائے گی تو چاہے وہ موبائل یوز کریں, فیس بک یوز کریں یا انٹرنیٹ فیسلٹی, تو وہ اس سے کچھ استفادہ ہی حاصل کریں گے. اچھا, دوسرا سوال یہ ہے کہ کنزیومرزم, مارکیٹنگ, سب سارے سوالات ہو رہے ہیں. حجاب کا بھی بہت زیادہ آیا, تو بے شک حجاب کے بغیر تو کچھ نہیں ہو سکتا, لیکن جو ہماری سوسائٹی ہے انفارچونیٹلی, ایک ملٹی نیشنل کمپنی میں اگر جاب چاہیے مجھے بھی کراچی میں رہتے ہوئے, تو اگر میرا جو سب گیٹ اپ ہے, میں ایسے انٹرویو کے لیے بھی شاید چلی جاؤں گی تو مجھے कॉल भी नहीं करेंगे।
आई एम सॉरी आई बेग टू डिफर रिदा, क्योंकि वो के अपनी एग्जांपल ही देना चाहूँगी। अल्हम्दुलिल्लाह थ्रू आउट गोल्ड मेडल और हुकूमत से अवार्ड याफ्ता हूँ, बस इतना कहना चाहूँगी कि आपको यू हैव टू वर्क ट्वाइस एज हार्ड एज रेगुलर स्टूडेंट। उनसे इतना ज़्यादा टॉप पे चले जाए मेरिट पे कि आपको रिजेक्ट करते हुए उन्हें शर्म आए कि आपका मुतबादिल ही नहीं है उनके पास।
Exactly, तो ये होना चाहिए। लेकिन अभी भी आप बिल्कुल ठीक है, अब आपके पास ये अपॉर्चुनिटी रही माशाल्लाह से कि आप बहुत या आपको अपॉर्चुनिटी मिल गई, लेकिन यूजुअली अभी भी ऐसा हो रहा है। तीसरी बात ये है कि अभी लोगों के जहनों में एक ये चीज़ है कि लड़कियों को क्यों पढ़ा रहे हैं इतना, क्या ज़रूरत है, मतलब मास्टर्स अगर लड़की को किसी को करा दिया है तो मतलब ज़रूरत क्या है, इन्हें करना तो वही काम है। अच्छा फिर हम माशाल्लाह से सेमिनार इतना अच्छा रहा है कि उन लोगों को यहाँ पे मौजूद होना चाहिए था कि औरत का तालीम याफ्ता हो, यानी एक माशरे की परवरिश हो रही है उससे। तो अगर वही तालीम याफ्ता नहीं होगी, उसे सोसाइटी की चीज़ें नहीं पता हैं, तो वो कैसे परवरिश करेगी। जनाब सैयदा सलामुल्लाह अलैहा की परवरिश आप देखिए कि सैयदुश्शोहदा नेक शहादत का जो जज्बा लोगों में ऐसा डाला है कि आज तक कैसा दौर है कि मौत का डर किसी बंदे के दिल में नहीं, हर बंदा शहादत का मुतमन्नी है। हाँ, तो आप परवरिश का कमाल देखिए। यही मेरे बाबा की एक ख्वाहिश उनकी रहती थी कि क्योंकि वो एक पेशे से वकील थे तो उनको बड़े थ्रेट्स रहते थे हर वक्त, लेकिन उनका एक जुमला होता था जिससे हम फैमिली है सारे, हम भी उन्हें रोकते थे कभी, लेकिन उनके एक जुमले थे, हम सब रुक जाते थे। वो ये कहते थे कि बस दीदी मुझे मुस्कुरा कर देख लें एक दफ़ा।
वहाँ
तो मैं ये समझूँगा कि मेरी जिम्मेदारियाँ पूरी होंगी। थोड़ा सा मैं पैनलिस्ट से इस बारे में कमेंट चाहूँगी कि खवातीन की तालीम, दूसरा ये पर्दा अगर जॉब के हवाले से कहाँ कहाँ बैरियर बन रहा है, तीसरा इंटरनेट फैसिलिटी बंद कर दें या परवरिश करें।
बहुत थैंक यू सो मच। सैयदा महरीन हसन साहिबा से के तशरीफ लाए और इख्तिसार के साथ इंतहाई माजत खाओ के मुख्तसरन कलिमात अंजाम देंगे, उसके बाद फिर इंशाअल्लाह दुआ इमाम ज़माना अलैहिस्सलाम पर इख्तिताम पज़ीर होगा प्रोग्राम पर। मोहम्मद वाले मोहम्मद सलावात।
आप तमाम बहनों को मिनाली कुरान वेमन लीग की तरफ से दावत है, 1 मई को नेशनल म्यूजियम के ऑडिटोरियम में सैयदा फातिमा ज़हरा कॉन्फ्रेंस मुनक्किद हो रही है। 2 बजे का वक्त है। अगर आप लोग तशरीफ लाएँ तो हमें बहुत खुशी होगी, क्योंकि अहले बैत से मोहब्बत करने वाले हमारी आँखों का नूर और सर का ताज है। तो हम जैसा कि अभी बहुत जिक्र हुआ, हम इंशाल्लाह मिलकर इस इस्लाम के आलम को बुलंद करेंगे और यकजहती के साथ इन यजीदी कुव्वतों का खात्मा करेंगे। तो आप सबको मैं दावत देती हूँ कि आप 1 मई 2 बजे नेशनल ऑडिटोरियम के हॉल के अंदर तशरीफ ले आइए। तो बहुत शुक्रिया।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्लाहुम्मा सल्ली अला फातिमतु व अबीहा व बालुहा व बालिहा व सिरिल मसऊदी फीहा बे अदद मा अहाता बिहि इल्मुका। ए खुदा गुरू नाज़िल फरमा फातिमा ज़हरा सलामुल्लाह अलैहा पर, उनके बाबा पर, उनके शरीक हयात पर और उनके बच्चों पर और उस राज पर जो उनके की ज़ात में मौजूद है, इस तादाद के मुताबिक जो तेरे इल्म में है। रूबी जुमा बिस्मिल्लाहिर्रहमानिर्रहीम। तमाम शुरुआत महफिल खवातीन इज़रानी को सलाम पेश करती हूँ। अस्सलाम अलैकुम। अफ़सारे सैयदा ज़हरा सलामुल्लाह अलैहा पर ये पैनल डिस्कशन, जिसकी मौज़िज़ शुरुआत खानवादे शहदा मिल्लत जाफ़रिया, यानी बिलखसूस हमारे अब्बास टाउन के शहदा, फिर हमारी रिफत बहन जो क्वेटा के शहीद, उनके शोहर, यानी किसी भी उनवान से खानवादा शहदा जिन्होंने आज हमारी इस राह अमल फाउंडेशन की जानब से पैनल डिस्कशन में शिरकत फरमाकर हमारी इज़्ज़त अफजाई की, रौनक बख्शी। और फिर हमारे पैनलिस्ट हमारी सीनियर प्रोफेसर मोहतरमा शाइस्ता जैदी साहिबा, जो एक इल्मी स्कॉलर भी हैं और एक एजुकेशनिस्ट भी हैं। और फिर हमारी मोहतरमा ताहिरा फाजी जो शरीक न हो सकी, जिनके शरीक न होने का ज़ाहिर है कि ज़ाती तौर पे मुझे भी और तमाम शुरका को भी, क्योंकि हमने अपने इनविटेशन कार्ड में मेंशन कर दिया था लेकिन इंतहाई मजबूरी के सबब, और उन्होंने ये कहा, उनका कहना ये था कि उन्हें बहुत अफसोस है अपनी शिरकत न करने पर। बहरहाल, और फिर हमारी इस महफिल में पैनलिस्ट में हैं तस्बीहा साहिबा,
कि जो इत्तेहाद बैन मुस्लिमीन की लाई हैं और हम उनके बहुत शुक्रगुजार हैं और हम उनकी इस दावत को कबूल करते हुए और तमाम खवातीन पर इस बात का जोर देते हुए कि आप सबको उन्होंने जिस दावत का तस्करा किया है ज़रूर अपनी अपनी तमाम तर मसरूफियात को अपने प्रोग्राम को इस तरह मुरतब कीजिएगा कि जिस दिन इन्होंने दावतनामा दिया है तमाम खवातीन, इसलिए कि हम सब एक ही मिल्लत के तमाम तर एक ही नज़रिए के मानने वाले हैं और एक ही कड़ी के, वो जैसा कि अभी आपने फरमाया था कि एक ही दरख्त के फूल हैं और एक ही बाग के शजर हैं और इसकी खुशबू चारों तरफ इस कायनात में फैलनी चाहिए इस्लाम के दायरे में रहते हुए। और फिर हमारी जो पैनलिस्ट में हैं ज़ैनब साहिबा हैं, हम उनको शुक्रगुजार हैं जो क्लिनिकल साइकोलॉजिस्ट हैं बहरिया यूनिवर्सिटी में, प्रोफेसर हैं मोहतरमा गज़ाला रज़ा साहिबा के जो नाजिमा हैं इमामिया ऑर्गेनाइजेशन की, और फिर हमारी फरिया रज़ा साहिबा हैं कि जो मार्केटिंग स्पेशलिस्ट हैं और हमारी इस्लाही अमल फाउंडेशन की वाइस प्रेसिडेंट हैं, और तमाम खवातीन की कि जिन्होंने अपना कीमती वक्त निकाल के इस महफिल में रौनक बख्शी और जिस दिलचस्पी के साथ हमारे पैनलिस्ट ने अपने कीमती ख्यालात से नवाजा और उतनी ही दिलचस्पी से सवाल आता है, और जो कि इस बात का एहसास है कि वक्त की कमी के बायस वो कीमती सवाल के जिनसे हम और आप महरूम रह गए हैं, मुझे ये अंदाज़ा हुआ कि अभी बहुत से सवाल जहनों में बाकी हैं और इतना इल्मी ज़खीरा। अभी गुज़िश्ता रोज़ जब मेरी मुलाकात हुई थी बहुत ही प्यारी हमारी फातिमा आपा है कि जो बहुत नाम है उनका एजुकेशन के हवाले से, बहुत बड़ी एजुकेशन से, और उन्होंने ये कहा था कि खजाना है इल्म का मेरे पास और मेरा ये जी चाहता है कि उम्र के जिस हिस्से में मैं हूँ उसे उंडेल दूँ, उसे मुंतकिल कर दूँ। तो हमारी भी यही ख्वाहिश है राह अमल फाउंडेशन के तहत कि हम ये चाहते हैं कि उस इल्म के पैकर हस्ती को जो इल्म की दौलत से मालामाल हो किसी भी लेवल पर, और हम ये जानते हैं, हम ये चाहते हैं कि उम्र की कोई तय नहीं है, बस इस इल्म को मुंतकिल कर दिया जाए, जवान नस्ल में मुंतकिल कर दिया जाए, और वो जवान नस्ल के जिसने आगे चल के कौम का मैमार साबित होना है। और हम ये जानते हैं कि औरत एक ऐसा मौजू है कि जिसके ज़रिए मुख्तलिफ नौयत की अफकार नज़रियात का इजहार किया गया है, औरत वो मोहब्बत गुफ्तगू इस जुमले के दोहराऊं कि अली शरीफी ने कहा कि फातिमा 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 ज़हरा सलामुल्लाह अलैहा, बीवी की शख्सियत को हम किसी एक उनवान के तहत महज मखसूस नहीं कर सकते। बहरहाल जो कुछ भी इल्मी ज़खीरा बीवी सलामुल्लाह अलैहा के हवाले से मुंतकिल होना था आज की इस नशिस्त में, ज़ाहिर है कि सदियाँ बीत जाएँ वो हस्ती ऐसी है सैयदतुल निसाई आलमीन की, एक मेरी बहन ने कहा कि 13 हस्तियाँ उम्मत के मर्दों के लिए नमूने अमल है, फ़कत एक हस्ती है औरतों के लिए जिसे सैयदतुल निसाई आलमीन की सनत जानिब परवरदिगार अता हुई, और उम्मत की औरतों के लिए वैसा मुकम्मल नमूना कोई दूसरी हस्ती हो नहीं सकती। एक मरतबा फिर आप तमाम खवातीन का शुक्रिया अदा करती हूँ, और बीवी सलामुल्लाह अलैहा की शान में सिर्फ एक जुमला कहने को इस शेर के हवाले से कि ज़िक्र हक ज़िक्र नबी ज़िक्र खुदा करती हूँ, यानी मैं फ़ातिमा ज़हरा की सना करती हूँ, जब कभी लब पे मेरे आप का नाम आता है अर्श से मुझको फरिश्तों का सलाम आता है, जो कि है वाकिफ़ इस गारे जली वो ज़हरा, जिनका सरताज बना हक का वली वो ज़हरा, जो है गुलजार रिसालत की कली वो ज़हरा, है पिसर जिनके हुसैन इब्ने अली वो ज़हरा, और वारिस इल्म शहनशाह नजफ बन के रहा, वारिस इल्म शहनशाह नजफ बन के रहा, जिनका फर्जंद नबूवत का शरफ बन के रहा। पर बस
میں اپنی ستر کو تمام کرتی ہوں دعا کے ساتھ کہ بارہ ہماری سلی سے صحیح کوشش کو اپنی بارگاہ میں قبول فرما. تجھے تیرے بلند ناموں کی کرامات کا واسطہ, تجھے انوار خمسہ کا واسطہ, تجھے اس ہستی کا واسطہ کہ جس کے نام سے یہ محفل سجائی گئی, کہ ہمیں اس اسفہ حسنہ پہ چلنے کی توفیق عطا ہو. ہماری قوم کو, ہماری خصوصاً جوان نسل کو, ہماری ماؤں کو, بہنوں کو, بیٹیوں کو وہ قرینہ, وہ سلیقہ عطا ہو جائے کہ جب کبھی جہاں کہیں عورت کا تذکرہ ہو شہزادی زینب فاطمہ کی زہرا سلام اللہ علیہ کے حوالے سے وہ کردار عورتوں کے دنیا کی نگاہوں کے سامنے آ جائے, کہ ہاں بے اختیار کہنے کو جی چاہے عورت مشرق میں ہو یا مغرب میں کہ یہ جناب زینب سلام اللہ علیہ کی ماننے والی ہے, یہ بیوی ام کلثوم کی پیروکار ہے, یہ بیوی ام البنین کی ماننے والی ہے, یہ فاطمہ زہرا کے خانوادے سے منسلک ہے, تبھی تو اس کا کردار وہ ہے. اور ہم بھی یہی چاہتے ہیں کہ اس راہ عمل میں آپ ہمارے دوش بدوش قدم آگے بڑھائیے, کہ وہ راہ عمل جو گائیڈڈ پاتھ ہے, جو نجات کا راستہ ہے, جو ہمیں ہمارے امام سے ملا رہا ہے. آپ سب کی صحت و سلامتی کے لیے, تمام پینلسٹ کے صحت و سلامتی کے لیے, اور جو شہدا کا خانوادہ ہے ان کی صحت و سلامتی کے لیے, اور بالخصوص راہ عمل کے تمام ورکرز کی صحت و سلامتی کے لیے آپ خواتین سے درخواست ہے بآواز بلند درود بھیجیے.